भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ। एकल कविता वाचन उज्यालो 90 नेटवर्कसँगै तपाईँ देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। आजको एकल कविता वाचनमा हामी कविता वाचनका लागि एकजना कवयित्रीका साथ आइपुगेका छौं। उहाँको एउटा कविता संग्रह भर्खरै विमोचन भएको छ, शिविरमा ईश्वर। कवयित्रीको नाम जानु कामबाङलिङ देन, र मैले उहाँ भर्खरै बेलायतबाट नेपाल केही समयका लागि मात्रै आउनुभएको भन्ने बुझेको छु, र यही समयमा हामीले उहाँसँगको एकल कविता वाचन गर्दैछौँ। मेरो परिचय केवल 5 मिनट अगाडिको मात्रै, र कार्यक्रममा स्वागत गर्छु जानुजी तपाईँलाई।
हजुर, एकदमै धन्यवाद हजुरलाई, थ्याङ्क यू सो मच भन्न चाहन्छु अचेजी, अनि नमस्कार। अनि मलाई एकदमै आज एकदम कस्तो कौतूहल, एउटा आनन्दित फिल भएको छ, किनकि यो ठाउँमा म पुग्छु र हजुरसँग यसरी प्रत्यक्ष अन्तर्वार्तामा अब कविता वाचनहरू गर्न पाउँछु भनेर मैले सोचेकै थिइनँ। तर हुन चाहिँ म हजुरको एकदमै फ्यान नै थिएँ, म पहिल्यैदेखि हजुरलाई सुनिरहेको थिएँ।
धन्यवाद।
एक किसिम भन्न पर्दाखेरि मैले आख्यान विधा पनि मैले सबै हजुरको यहाँबाट जति पनि प्रसार हुने सबै प्रोग्रामहरू सुन्ने, अनि उज्यालो 90 नेटवर्कबाट पनि मैले धेरै कुरा सिकेकी छु। यही कविता वा लेखनमा पनि मलाई धेरै सहयोग मिलेको छ, त्यसले गर्दाखेरि हार्दिक ज्ञान अभिवादन हजुरलाई।
कविता कहिलेदेखि लेख्न थाल्नुभएको?
कविता त मैले सानैदेखि अलिअलि थोर थोरै लेख्थेँ, तर एकदमै सक्रिय रूपमा चाहिँ लेखेकी थिइनँ। जब म 2052-53 सालतिरदेखि चाहिँ म हङकङ गएँ, त्यस पछाडि चाहिँ त्यहाँबाट प्रसार हुने, त्यहाँबाट पब्लिस हुने नेपाली पत्रिकाहरू, सनराइज भन्ने एउटा पत्रिका चल्थ्यो विकली, त्यसमा अलिअलि कविताहरू म यसो छपाउँथेँ, अनि कथाहरू, गीति कथाहरू हल्का लेख्थेँ होइन, अनि कविता चाहिँ लेखिरहन्थेँ पहिल्यैदेखि नै, भन्दा फरक नपर्ला, तर यो सङ्ग्रह निकाल्नु चाहिँ अलिकति ढिलाइ भएको।
भनेपछि तपाईँ प्रवासतिरै हुनुहुन्छ प्रायः 52-53 सालदेखि नै?
हजुर, 52-53 सालदेखि रेगुलर म हङकङ बसेँ होइन, हङकङ बसेँ 9-10 वर्ष 11 वर्षै बसेँ, अनि 2007 चाहिँ फेरि म बेलायत बसोबास भएँ। त्यहाँदेखि
बेलायत बस्नु थाल्नुभयो कि 8 वर्ष भयो?
एकदम
बेला बेला नेपाल आइरहनुहुन्छ, प्रायः बसाइ उतैपट्टि छ।
हजुर, देशको मायाले त तान्ने नै भयो नि होइन, आफ्नो आफन्त आफन्त पाइन्छ देशमा, अब 2-4 दिन आएर पनि कस्तो रमाइलो लाग्छ, देश भनेको देशै हो, आइरहन्छु म, भयो भने 2 वर्ष, धेरै भनेको 2 वर्ष, नत्र 1 वर्षमा आइरहन्छु।
नेपाली साहित्यको माया चाहिँ उहाँ बस्दा पनि रहिरह्यो?
नेपाली साहित्यको माया त साह्रै हुन्छ, विदेश गएपछि साह्रै हुन्छ, किन म जब यो देशमा आउँछु होइन, अहिले आफ्नै देशमा छु, मलाई एउटा ढुक्कपन हुन्छ, म एउटा आफ्नै देशमा छु जस्तो लाग्छ, त्यति फुर्दैन है। अब जब म अब पर्सि जाँदैछु, जब जब त्रिभुवन विमानस्थल स्थलबाट चाहिँ म टेकअप हुँदै जान्छु, जब जब फुर्दै जान्छ हजुर, एकदमै।
एउटा कविता सुनेपछि अनि अरू कुरा गरौँला हामी।
हजुर, थ्याङ्क यू सो मच। म अब देश छोडेर जानै आँटेको छु, त्यसले गर्दाखेरि पहिला चाहिँ म त्यही सुनाउनु पऱ्यो कि भनेर म यहाँ तयार गर्दैछु है।
शिविरमा ईश्वर कविता सङ्ग्रहबाट तपाईँ आफ्नो कविता छान्दै हुनुहुन्छ।
मैले
जानु कामबाङ लिङदेन आजको कवियत्री हुनुहुन्छ, बेलायत बस्दै आउनुभएको र अहिले नेपाल आउनुभएको बेलामा हामीले एकल कविता वाचनमा उहाँलाई निम्ता गरेका छौँ।
थ्याङ्क यू सो मच। म यो चाहिँ एकदमै पोहोरको साल म जनवरीमा आएर यहाँबाट फर्किँदाखेरि यही त्रिभुवन विमानस्थलमै बसेर लेखेकी थिएँ मैले यो कविता, म यही वाचन गर्न चाहन्छु। मेरो कविताको शीर्षक छ सपना र सम्झनाहरू। देशमै छुटे एक हुल सम्झनाहरू, यथार्थमा मसँग उड्न सकेनन्। देशमै छुटे एक हुल सम्झनाहरू, यथार्थमा मसँग उड्न सकेनन्। एउटा हातमा बोर्डिङ पाससँगै च्यापिएको पासपोर्ट थियो, अर्को हातमा सानो सुटकेस, त्यहाँ बन्द थिए नेपालीपन झल्काउने एक दर्जन जति लुगाफाटा, सँगै थिए शिरफुल, चन्द्रहारी र नौगेडी, म नेपाली हुनुको अर्थ झल्काउने अरू पनि थुप्रै चिजहरू थिए, बिर्सनै नसक्ने एक हुल सम्झनाहरू। थिए बिर्सनै नसक्ने एक हुल सम्झनाहरू मनभरि मुटुभरि सङ्गालेर लाँदै थिएँ। कुनै कुनै सम्झनाहरू मनै पगालेर आँखाबाट अविरल आँसु झर्दै थिए। खुल्लै थिए आँखा, आँसुको बेग तीव्र थियो। झरिरहेका थोपा आँसुलाई उही उत्तर आधुनिक रुमालले पुछिरहे। आँसुहरू झर्न नरोकिन्जल मैले रुनु र आँसु झार्नु आँसु यहीँ झार्नु थियो। भोलिदेखि म अर्कै देशमा हुनेछु। त्यहाँ बाँच्नको त्यहाँ बाँच्नलाई आँसु होइन हिम्मत चाहिन्छ। भोलिदेखि म अर्कै देशमा हुनेछु। त्यहाँ बाँच्नलाई आँसु होइन हिम्मत चाहिन्छ। मलाई थाहा छ आँसुले मान्छेलाई कमजोर बनाउँछ र त्यहाँ आँसु झारेर म आफूलाई कमजोर बनाउने छैन। मनमा नै एउटा बाचा पनि गर्नु थियो। भगवान् पशुपति नाचसँग सुटुक्कै उड्नु छ विश्वभरिको मान्छे उड्ने उही त्रिभुवन विमान अन्तर्राष्ट्रिय विमानस्थलबाट सधैँ झैँ व्यस्त देखिन्छन् मान्छेहरू। अनेकन सपना र उद्देश्य बोकेर हरेक दिन लाखौं युवा उड्छन् यहाँबाट आफ्नी आमाको सपना सजाउन र प्रियसीको एक अञ्जुली रहर पूरा गर्न। देशको पसिना जतन साथ बोकेर उड्छन् र उडिरहन्छन् पल पल। चारैतिर दौडधुप छ, अति व्यस्त छन् यात्रुदेखि कर्मचारीसम्म। बाहिर हुस्सुले मौसम खराब छ, उडान केही छिनलाई रोकिन पुगेकोमा क्षमा चाहन्छौ भन्दै माइकिङ भइरहेको छ। बाहिरको हुस्सुले भन्दा देश र आफन्तसँग छुट्टिनुको पीडाले मन कठाङ्ग्रिरहेको छ। भर्खरै छुट्टिएका आफन्त र प्यारो देशको सम्झना छातीभित्र तातो बाप बनेर उडिरहेको छ। म जन्मे त्यसपछि बामे सरे र हिँडे। म हिँडेको देख्दा खुसी हुने बुढा बा आमा थिएनन् साथमा। रहरसँगै उड्ने सपनाहरू म भित्रभित्रै गल्दै थिए। फत्राक फुत्रुक भएर झर्न खोजिरहेका थिए तर मैले बलपूर्वक रोके, किनकि त्यहाँ मेरो मात्र एकलौटी सपना थिएन। सिङ्गो परिवारको रहर टिप्न उड्दै थिएँ। सपनाको पहाड बिस्तारै अग्लिन थाल्यो, उड्न थाले आकाशमाथि बादलहरू छिचोल्दै। तारासँगै सजिएका सपनाहरूका साथ जहाज चढे। एकपल्ट फेरि उडे म, उड्न थाले बिस्तारै आकाशमाथि माथि। मेरो सपनाको आकार पनि बढिरह्यो। थ्याङ्क यू, धन्यवाद।
यसको शीर्षक के भन्नुभएको थियो सुरुमा?
सपना र सम्झनाहरू।
सपना र सम्झनाहरू। तपाईँले, मैले अघि साहित्यको तपाईँको उतातिरको कुरा गरेँ, त्यसमा फेरि जोड्न चाहन्छु, साहित्यको सङ्गत कतिको छ उतातिर?
हजुर, मेरो लागि चाहिँ एकदमै छैन भन्दा पनि हुन्छ, किनभने म युरोप युकेको अक्सफोर्ड भन्ने ठाउँमा बस्छु। त्यहाँ त्यति साहित्यिक कार्यक्रमहरू हुँदैन। अलि टाढा टाढा केही ठाउँमा लन्डनतिर बजारतिर हुन्छ, तर म अलिक भाग लिन सक्दिनँ, होइन, छोरी मान्छे अब केही विभिन्न समस्या, छुट्टी नपाउने यस्तो कुराहरूले गर्दाखेरि मेरो चाहिँ साहित्यिक हेलमेल भनेको अनलाइन नै हो।
एकदम साथीहरूलाई चाहिँ सेयर गर्नुहुन्छ?
अनलाइनमा साथीहरूलाई सेयर गर्नुभन्दा पनि अनलाइन रेडियोहरू, हजुरहरूको जस्तो प्रोग्राम, जस्तै उज्यालो 90 नेटवर्कलाई म रेगुलर सुन्छु, त्यस्तै हो मेरो चाहिँ। अरू
हजुर,
मैले वाचनको लागि पनि कहीँ भाग लिएको छैन।
छैन
छैन, एकदमै।
तपाईँको एउटा कविता मैले वाचन गरेँ भने पनि पाउँछु?
एकदमै एकदमै हजुर, हजुरको मुखबाट वाचन हुनु भनेको त मेरो सौभाग्य।
बाजे र भकारी भन्ने शीर्षकको कविता राम्रो लाग्यो मलाई। जानु काम्बाङ लिङ्गदेनको शिविरमा ईश्वर कविता संग्रहबाट यो कविता वाचन गर्छु। ए बाजे, किन बुन्छौ तिमी भकारी? भो नबुन अब, तिम्रो यो सिप पुरानो भयो, जमानासँगै मान्छे परिवर्तन भए, अब किन्दैनन् तिमीले बुनेको भकारी। यो त तिम्रो जमानाको उन्नति हो। तिमी र तिम्रो जमानासँगै पुरानो भयो, अहिलेका छोरा नातिले चिन्दैनन्, भकारी बुझ्दैनन्, चोयाको मोल बुझ्दैनन्। तिम्रो मोलको त के कुरा, यो भकारीको मोल के बुझ्थे? भो नबुन अब भकारी, व्यर्थै खिइनेछन् तिम्रा ती नङ्ग्राहरू, पाक्नेछन् चोटहरू। हेर त्यो चोया कति तिखो छ, चोया खिप्ने कर्द कति लाग्नेछ। तैपनि कति राम्रो छ भकारी र तिम्रो सिप, अझै उस्तै छ तिम्रो जाँगर। तर खोइ तिम्रो भकारी बिकेको, बरु हेर ऊ त्यो रक्सी भट्टीको लामो भिड, कति रमाइलो छ त्यो भट्टीभित्र, कति मान्छे छन् त्यहाँ। तिमी कहिले पसेका छौ? तिमी भन्ने गर्थ्यौ नि उनीहरूलाई धेरै पिउनु हुँदैन, कलेजो खराब हुन्छ। हेर म 81 पुगेँ, अझै भकारी बन्छु, अझै आँखा देख्छु। यस्तो जीवन फेरि पाइँदैन, बाँच्नुपर्छ। तर खोइ तिम्रो कुरो सुनेको, तिनीहरू त हरेक दिन घरको भित्ता बेचेर भट्टी धाउँछन्, बा आमाको पासिनाले रक्सी साड्छन्। भयो बाजे, अर्ती नगर तितो लाग्छ, अर्ती र उपदेश त बुझ्नुपर्छ, अनि पो मिठो लाग्छ। छोडिदेऊ यी अहिलेकाहरूलाई बरु सम्झ तिम्रा ती दिनहरू अनि मान आनन्द गोठालो जाँदा लागेको माया रोदीमा जाँदा खाएको कसम मेलामा भेट्दा गाएको पालाम र ख्याली आहा कति आनन्दका दिन थिए ती मेहेमा गोरु नारेर दाई हुन्थ्यो माना छर्दा मुरी फल्थ्यो काफल पाकेको खबर चरीले गर्थ्यो ऐँसेलु काफल झपक्कै फल्थ्यो त्यसैले ए बाजे छाडिदेऊ बुन्न तिम्रा झुपडी रोग्ने ती बकारीहरू तिम्रो गरिबी ताक्ने ती बकारीहरू छैन अन्न कतै अब बिग्दैनन् अचेल तिम्रा ती अमूल्य सिपहरू भयो बाजे बाटोमा बसेर नबुन बकारी विदेशी बटुवाहरूले तिम्रो फोटो खिच्नेछन् संसारको कुनै एउटा प्रदर्शनीमा सजाउनेछन् तिमीलाई तिमीलाई के थाहा त्यहाँ पुगेपछि तिम्रो मोल कति हुन्छ तिम्रो गरिबी हेर्न त्यहाँ भिड लाग्नेछ तिम्रो खण्डन मण्डन गर्नेछन् चित्र वृत्तचित्रमा ढाल्नेछन् कोर्नेछन् तिम्रा गरिबीका रेखाहरू अनि झुन्ड्याउनेछन् पिरामिडका वालहरूमा सगरमाथाको शिर अग्लिरहँदा त्यहाँ तिम्रो शिर झुकिरहनेछ त्यसैले ए बाजे भयो नबुन बाटोमा बसेर बकारी बाँझै छ खेतबारी जङ्गल छ कोठेबारी आउँछन् दिउँसै स्याल ब्वासा अनि दुम्सी लान्छन् बोराका बोरा अलैँची अदुवा अम्लिसो तर कसैले हेर्दैन तिम्रो यो दुःख कसैले किन्दैनन् तिम्रो यो पसिना मोल छैन तिम्रो पसिनाको हेर उहिलेदेखि अहिलेसम्म कति झरे होलान् पसिना तिम्रो जिन्दगी जस्तै मक्किन लागे तिम्रो जिन्दगी जस्तै खिन लागे तिम्रा यी भकारीहरू तिम्रा सपना जस्तै टुक्रै टुक्रा भएर बाँचिन लागे साँच्ची पुराना भए अब भयो बुन्न छाडिदेऊ किन्दैनन् नयाँ पुस्ताले तिम्रा यी इतिहासका कुरा बरु मात्र एउटा बुन अनि सजाउन देऊ नेपालको पर्यटन क्षेत्रका चिडियाखानामा पुराना ऐतिहासिक स्थलहरूमा पठाइदेऊ लेखेर नाम तिम्रो तिमी मरेर गए पनि अमर रहोस् सिप
तपाईँले एकदम राम्रो लाग्यो म त
आफ्नै बाजेको लेख्नुभएको कि कसैलाई देखेर प्रतिबिम्ब बनाएर लेख्नुभयो
यो चाहिँ पोहोर साल म नेपाल आएकी थिएँ त्यति बेला चाहिँ म ताप्लेजुङ मेरो जन्म गाउँ इखाबु गाविस लगायत म लेलेपसम्म पुगेँ जुन चाहिँ त्यो बाटो चाहिँ ओलाङचुङ्गोला लगायत उभो कञ्चनजङ्घासम्म जाने बाटो हो त्यो त्यो बाटोमा एउटा छिरुवा भन्ने ठाउँ आउँछ त्यो ठाउँमा चाहिँ एकजना बुढो बाजे ढुङ्गामा बसेर एकदम भकारी आफ्नो त्यो पेरेङ्गोहरू भकारीहरू डोको नाम्लो बुनेर बस्नुहुन्छ बुढो बाजे हुनुहुन्छ त्यो पहिल्यैदेखि मैले चिनेको बाजे हो अनि उहाँले चाहिँ त्यसरी बुनेर ढुङ्गामा बस्ने अनि त्यही बाटो चाहिँ बटुवाहरू गोराहरू हरेक कञ्चनजङ्घा जाने मान्छे जति सबै हिँड्ने उहाँलाई फोटो खिच्ने बात मार्ने त्यस्तो मैले त्यो देखेपछि मैले यो लेखेको
कस्तो लाग्छ तपाईँ त्यो भन्नु न त्यो ओलाङचुङ्गोला जाने बाटो मा भारी के अरे भकारी बुनिरहनु भएको बाजे देख्नुभयो त्यहाँदेखि लिएर तपाईँ बकिङ्गम दरबारसम्म घुमिसक्नुभयो होला होइन त्यहाँदेखि त्यहाँसम्मको डिफ्रेन्स देख्दाखेरि चाहिँ एउटा कवि हृदय कवयित्री हृदय कसरी आउँछ
हजुर यहाँ चाहिँ अब गोराहरूले फोटो म अब विदेशमा बसेको हुनाले हाम्रो देशको विभिन्न प्रकारको फोटोहरू चाहिँ खिचेर विदेशको हाम्रो जस्तै चिडियाखानातिर मतलब भनौँ न अब म्युजियमतिर देखिन्छ होइन त्यसरी नै मैले एउटा कल्पना गरेँ बाजे हजुरबालाई चाहिँ अब उहाँलाई पनि त खिचेर लगेर अब विदेशीहरूले त कतै न कतै पुर्याउने हो फोटो भनेर मैले त्यसलाई चाहिँ बिम्ब बनाएर त्यसरी विदेशसम्म पुऱ्याएँ उहाँको फोटोलाई त्यसरी
म कविताको सन्दर्भ सँगसँगै जानुजी तपाईँको अर्को प्रसङ्ग जोड्छु यो पुस्तक सँगसँगै तपाईँले एउटा सिडी पनि दिनुभएको थियो अहिले मैले स्टुडियोमा त बोकेर ल्याएन त्यसमा चाहिँ के के छन् तपाईँको अरू साहित्यिक साङ्गीतिक क्रियाकलाप पनि छ जस्तो लागेर मैले उठाउन खोजेको
ए हजुर थ्याङ्क यू सो मच त्यो चाहिँ एउटा अनुभव भन्ने एउटा एल्बम मैले भर्खर सार्वजनिक गरेको छु सँगै विमोचन थियो यो दुईवटा कृतिको यो चाहिँ मैले अलिअलि गीतहरू लेख्न थालेकी थिएँ विशेष गीत लेख्नुको कारण चाहिँ हाम्रो चर्चित गायिका शर्मिला बरदेवा जो युके बस्नुहुन्छ उहाँ चाहिँ एक दिन हाम्रो हामीले अर्गनाइज गरेको एउटा दसैँ पार्टीमा आउनुभएको थियो अनि त्यो प्रोग्राम चाहिँ मैले एङ्करिङ गरेको थिएँ अनि त्यहाँ एङ्करिङ गर्दाखेरि चाहिँ छोटो छोटो मैले त्यो भनौँ न अब मुक्तकहरू यसो वाचन गर्दै मैले प्रोग्राम चलाउँदाखेरि चाहिँ उहाँले भरे प्रोग्राम सकेपछि जानुजी तपाईँ त शब्द गीतहरू कोर्नु जस्तो हुन्छ जस्तो लाग्छ कोर्नुहोस् न म बरु गाइदिन्छु होइन हजुरको गीत म गाउँछु भन्नुभयो म एल्बम निकाल्नेवाला छु भन्नुभयो म एकदम अचम्मित भएँ क्या अब मैले गीत लेख्ने गरेकी थिइनँ मैले सोचेकी पनि थिइनँ होइन कविताहरू चाहिँ लेखिरहेकी थिएँ कथाहरू लेखिरहेको थिएँ अनि मैले हुन्छ नि त म ट्राई गर्छु भने अनि खुसी लाग्यो अनि त्यहाँदेखि मैले कोसिस गर्न थालेँ उहाँको प्रेरणा पाएर हजुर अनि त्यस पछाडि उहाँ अहिलेसम्म उहाँले गाउने मौका चाहिँ जुरिया छैन उहाँले आउने दिनमा गाउँदै हुनुहुन्छ मेरो शब्द लिइसक्नु भएको छ
कविता सँगसँगै गीत विधामा पनि कलम चाल्न सुरु गर्नु
हजुर चलाउँदैछु भन्दा पनि
त्यो बाहेक अरू केही विधाहरू तपाईँको
कथा सङ्ग्रह बनिँदैछ मैले 15 कथा मैले एकदम बुझाइसकेको छु प्रेसमा अब हुँदैछ त्यो चाहिँ तर अलिक पछाडि गर्नुपर्ला भन्ने सोचमा छु
तपाईँ अर्को पटक नेपाल
हजुर हजुर त्यसै गर्नुपर्ला एकदम पुस्तकको
कृतिमा पनि तपाईँको परिचय रहेछ. जन्म 2030 वैशाख 15 इखाबु 6 ताप्लेजुङ जन्मस्थान होइन. अनि कविता लेख्नुहुन्छ तपाईँ, अक्सफोर्ड बेलायतमा रहनुहुन्छ. कृति चाहिँ शिविरमा ईश्वर कविता संग्रह अहिले प्रकाशित भएको, अनुभव गीती एल्बम पनि प्रकाशित भइसकेको त्यही हो. फुटकर रूपमा नेपाली डायस्पोराका कविता, नेपाल प्रज्ञा प्रतिष्ठान र एनआरएन, महामण्डल त्रैमासिक, लहरा त्रैमासिक, हिमाली गुराँस त्रैमासिक लगायत अनेकौं पत्र पत्रिका, कथा कविता, गीत तथा संस्मरण प्रकाशित भएको छ. र प्रकाशोन्मुखमा संस्मरण र कथा संग्रह भनेर पनि राख्नु भएको रहेछ. ए, कथामा, कवितामा र संस्मरणमा, गीतमा अहिलेसम्म तपाईँले यी चारवटा विधामा काम गर्नुभयो. हजुर
हजुर हजुर. गजल पनि एकदम मनपर्ने विधा हो, सिक्दैछु भनौँ न.
आजको एकल कविता वाचनमा हामीसँग जानु कामबाङ लिङदेन हुनुहुन्छ. उहाँ जन्मिनु भएको ताप्लेजुङमा मैले भर्खरै बताएँ, र उहाँ आफ्ना कविताहरू शिविरमा ईश्वर कविता संग्रहबाट सुनाइरहनु भएको छ. मैले फेरि एउटा कविता सुन्न रहर गरेँ जानुजी तपाईँको.
हजुर हुन्छ. यो चाहिँ बाबा ताराहरू बाबा र म भन्ने शीर्षक छ. मेरो बाबा चाहिँ सानो, हामी सानो छँदा धेरै बाहिर बस्नुहुन्छ जागिरको सिलसिलाले होइन. अनि त्यही भएर मैले बाबाको सम्झना चाहिँ अब सानो हुँदा बाबासँग खेल्न पाइएन, त्यसैलाई मैले बिम्ब बनाएको छु. र यसमा चाहिँ बिम्बको रूपमा मैले मरेपछि मान्छेहरू कहाँ जान्छ त्यो बिम्ब बनाएको छु. म सानो छँदा बाबा भन्नुहुन्थ्यो, म सानो छँदा बाबा भन्नुहुन्थ्यो, एक रात आँखा चिम्लेपछि ब्रह्माण्ड सेयर गर्न हिँडेका सपनाहरू फर्केर घर आएनन्, ती सपनाहरूलाई खोज्न हिँडेका हाम्रा पुर्खाहरू पनि कहिल्यै फर्केनन्. म सोध्थेँ, बाबा ती पुर्खाहरू अहिले कहाँ छन् त? पहाडीको मौन डाँडा देखाएर बाबा भन्नुहुन्थ्यो, ऊ त्यो डाँडामा घर बनाएर बसेका छन् नि छोरी. मेरो अबोध मनले छक्क पर्दै प्रश्नहरू जारी राखेपछि बाबा बिना कुनै दिगदारी उत्तरहरू दिँदै जानुहुन्थ्यो. बाबा धैर्यवान भएर भन्नुहुन्थ्यो, आउँदैनन् छोरी, उनीहरू अब कहिल्यै नफर्किने गरी हामीसँग छुट्टिएर गइसकेका छन्. हामी उनीहरूलाई देख्न सक्दैनौँ, तर उनीहरूले तारा बनेर माथिबाट हामीलाई हेर्दै पृथ्वीलाई उज्यालो बनाइरहन्छन्. छोरी, एक दिन म पनि सपना खोज्न जाँदा घर फर्केर आइन भने मलाई त्यहीँ डाँडामा घर बनाइदिन्छन्, अनि म पनि ती तारा जस्तै चम्किलो बनेर आकाशबाट मेरी छोरीलाई हेर्नेछु. यसो भन्दै बाबाले सहिस्नेह मलाई काखमा लिएर मेरो गालामा मही खानुभयो. बाबाले यसो भनेपछि मलाई अनायस डर लागेर आयो, मेरो आङ सिरिङ्ग भएर आयो. त्यस दिनदेखि मैले कहिल्यै पनि भन्न सकिनँ, बाबा आज पनि जाउँ न तारा हेर्न. धन्यवाद.
तपाईँले अर्को संसारको चाहिँ कल्पनाको बारेमा लेख्नुभयो यसमा है. कतिवटा कविताहरू छन् यस संग्रहभित्र?
यसमा जम्मा 53 छ कविता, जम्मा 55 छाप्न लागेका थियौँ, तर यसमा चाहिँ त्यो नाकाले गर्दा अलिकति मलाई असर गर्यो. कागज आइपुगेन उताबाट, अनि सेतो कागजमा गर्दा अलिक धेरै हुने भयो. 136 पेज छ यो सबै किताब.
तपाईँलाई यसमा छनौट गर्दा ओर्दा तपाईँको त धेरै थियो होला कविताहरू, कसैले सहयोग पनि गर्नुभएको छ होला नि?
कविता थुप्रै उब्रिया छ, थुप्रै उब्रिया छ, यसमा समेत नसकेका कविता थुप्रै छन्. हजुर,
मैले यसभित्रको एउटा कविता तपाईँलाई छानेर वाचन गर्न लगाउँ कि जस्तो लाग्यो. अनुप्रासहरू मिलाएर लेखिएको कविता रहेछ, बारपाकको कथा भन्ने, पृष्ठ 120 यो कविता सुनाउन सकिन्छ अहिले.
पृष्ठ 120 है,
बारपाकको कथा भनेपछि यो भुइँचालोको प्रसङ्ग राख्नु भएको छ कि जस्तो लाग्यो, अनुरोध गरेँ.
हजुर हुन्छ, थ्याङ्क यू सो मच, म यो वाचन गर्छु. शीर्षक छ, मैले यो भूकम्पकै टाइममा लेखेको हो. एउटा बारपाकको एउटा सुन्दर तस्विर मैले देखेँ सामाजिक सञ्जालमा, त्यो पछि फेरि कलाप्स भएको पनि मैले देखेँ, त्यो पछाडि यो फुरेको हो. बारपाकको कथा. एउटा सुन्दर एउटा गाउँ थियो, बारपाक त्यसको नाउँ थियो. आँखा लाग्यो कुन दैवको कुरूप यसलाई बनाइदियो. जर्जर बन्यो गाउँ बस्ती, सबलाई दियो धेरै शास्ति. पहिले पहिलो झड्का कम थियो र थप्न आउँछौ घरिघरि. खोला नाला विभत्स छन्, बसै सर्छन् पहाड पनि. असुरक्षित मान्छे बोकी तातिँदै छन् तराई पनि. सारा संसार धराप बन्यो, तिम्रो नियति खराब भयो. नसकेरै छेक्न तिमीलाई भागी हिँड्ने चरा भयौ. गण्डकीलाई डेरा बनायौ, पहाड झरी त्यहाँ बगायौ. गाउँ बस्ती जोखिममै थिए, तिनलाई फेरि अन्तै सार्यौ. बुझिएन तिम्रो लीला, सृष्टि गर्दै आफै बिगार्छौ हाम्रो जुनी पुतली हो र खेलाइ खेलाइ आफै मार्छौ भने थ्याङ्क यू
रमाइलो कविता लेख्नुभएको रहेछ रमाइलो प्रसङ्गमा ढाल्नुभएको रहेछ मिलाएर प्रसङ्ग त अब रमाइलो कसरी भनौँ होइन भुइँचालोको प्रसङ्ग छ अर्को कुन छानेर राख्नुभएको छ
मैले एउटा छन्द नभनौँ मलाई छन्द त पटक्कै लेख्न आउँदैन सरी है लयमा एउटा कविता छ यो चाहिँ रुक्मिनी वृन्दावन राधा कृष्णलाई अलिक नकली नकली टाइपको बनाएर मैले गरेको छु म यो चाहिँ म लयमा सुनाउन चाहन्छु शीर्षक छ वृन्दावन खाली छ मनमा छ रुक्मिनी वृन्दावन खाली छ बाहिरै भुलाउने राधा जन्जाली छ मनमा छ रुक्मिनी वृन्दावन खाली छ बाहिरै भुलाउने राधा झन्झाली छ राधाको सम्झना बाँसुरी धुन मारे कृष्णको अपार मन गोपिनी हुल मारे रङ्गिन छन् फुलहरू र पनि साधारे सुन्दर रूप कृष्णको सबैलाई बाधारे नभएरै सन्तोष यो भयो होला कि मनैमा कतै रुक्मिनी रोला कि बनैमा बाँसुरी धुन बज्यो होला कि सुनेर एक्लै राधा पोरोला कि यस्तै पीर भयो रे कृष्णलाई भन्छन् गाउँदै कीर्तन मालानी जप्छन् थुप्रै भो बितेको त्रेतायुग यहाँ गोपिनी सयौँ माझ राधा कुन होला गोपिनी सयौँ माझ राधा कुन होला थ्याङ्क यू
तपाईँ उज्यालो 19 नेटवर्कको कार्यक्रम एकल कविता वाचन सुन्दै हुनुहुन्छ र एकल कविता वाचनमा कवयित्री जानु कामबाङ लिङ्गदेनका कविताहरू सुन्दै हामी उहाँसँग कुराकानी गरिरहेका छौँ उहाँको कविता वाचनको क्रम जारी रहन्छ उज्यालो सुन्दै गर्नुहोला
भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क
भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन
एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ उज्यालो 90 नेटवर्कको कार्यक्रम एकल कविता वाचन तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ साथै www.ujaloonline.com/liveबाट पनि तपाईँ यसलाई प्रत्यक्ष रूपमा सुन्न सकिरहनु भएको छ यो कार्यक्रम सुनिसकेपछि तपाईँले पछि डाउनलोड गर्न चाहनुभयो भने पनि www.ujaloonline.com/downloadभित्र गएर एकल कविता वाचन शीर्षकमा खोजी गर्नुभयो भने भेटाउन सक्नुहुन्छ आजको कार्यक्रममा कवयित्री जानु कामबाङ लिङ्गदेन हामीसँग हुनुहुन्छ उहाँको पुस्तक भर्खरै प्रकाशित भएको शिविरमै स्वर कविता संग्रह छ यसलाई नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशि लुमुम्बुले यो पुस्तकबारे र उहाँको बारेमा सानो भूमिका लेख्नुभएको छ बेलायती डायस्पोरा नेपाली साहित्यको एक उर्वर भूमिका रूपमा स्थापित भइसकेको छ यसै भूमिबाट पछिल्लो पटक कवि जानु कामबाङ लिङ्गदेन अनन्त सम्भावनाका साथ उदाएकी छिन् नवीनतम कविता कृति शिविरमा ईश्वरका साथ रहर गर्दैमा जो कोही व्यक्ति कवि बन्न सक्दैन कवि बन्नका लागि उसको हृदय र मस्तिष्क विशेष प्रकारले बनेकै हुनुपर्छ भन्नुहुन्छ शशि लुम्बु उहाँ अगाडि लेख्नुहुन्छ कवि जानु कामबाङ लिङ्गदेनको मनभित्र संवेदनाको पवित्र पाथी भएर प्रकट छ भने मस्तिष्कमा अनुभूतिको कञ्चन फक्ताङलुङ दृढ उभिएको पाइन्छ जीवन र जगतका समस्त वस्तु र पदार्थहरूलाई हृदय र मस्तिष्कको सूक्ष्म चक्षुले स्पर्श गर्न सक्ने शक्ति र सामर्थ्य भएकी कवि जानुको यो कृति नै यसको दशी प्रमाण हो भनेर उहाँले यो कृतिबारे लेख्नुभएको छ जानुजी निकै राम्रो लेख्नुभएको रहेछ उहाँले है तपाईँको कविता तपाईँले छाप्नुभन्दा अगाडि उहाँलाई पठाइदिनु भएको थियो होला।
हजुर, थ्याङ्क यू सो मच हजुरलाई पनि, अनि उहाँले धेरै जस्तो यो कामहरू उहाँले नै गरिदिनु भएको हो, उहाँलाई फेरि पनि म यही रेडियो मार्फत पनि एकदम धन्यवाद, हार्दिक न्यानो अभिवादन धन्यवाद दिन चाहन्छु। जति धन्यवाद दिए पनि कम हुन्छ उहाँलाई, धेरै नेपालको जति पनि काम चाहिँ उहाँले नै मलाई सहयोग गर्नुभएको हो। उहाँ एकदम राम्रो मान्छे हुनुहुन्छ, नरम स्वभाव।
र पुस्तकको प्रकाशक चाहिँ विश्व नेपाली साहित्य महासङ्घ रहेछ होइन?
हजुर, म यसमा चाहिँ म मेम्बर भएको हुनाले हजुर यो भर्खरै मेम्बर भएको, म अस्ति भर्खर मेम्बर भएको छु हजुर, बेलायतमै छ यसको शाखा।
अब यसबाट फेरि एउटा कविता सुनाउनुहोस् न।
हुन्छ, म हजुरलाई म सबै श्रोताहरूलाई यो हजुरआमाको कैँचीमार साडी भन्ने सुनाउन चाहन्छु। यो चाहिँ मेरो हजुरआमाको सम्झनामा, उहाँको कैँचीमार साडी अब अहिलेको जमानामा लोप हुँदै गयो, त्यसैले मैले यसलाई उतार्न खोजेकी छु। किन किन अचेल कपडा जस्तै मन पनि पुरानो भएछ, किन किन अचेल कपडा जस्तै मन पनि पुरानो भएछ, फाट्ने बेलाको चाहिँ मक्किएछ मन, साह्रै पुराना कुराहरू कल्पनामा आइरहन्छन्। मेरी हजुरआमाको उस बेलाको बाह्र हात लामो कपडाको गुन्यु याद आउँछ, जुन सुकाउन पनि मेरो सहायता लिनुहुन्थ्यो। धोएको दिन एक छेउमा पक्रेर म दगुर्थेँ, वल्लो छेउमा हजुरआमा, अर्को छेउमा म, बल्ल तल्ल मिलेर सुकाउँथ्यौँ तमर किनारको ठूलो चप्लेटी ढुङ्गामाथि। सुकेपछि बेलुकी पख फेरि म एक छेउ पक्रिदिन्थे, हजुरआमा मुजा पार्दै आउनुहुन्थ्यो, अनि मेरो छेउको केही भाग राखेर रा मुजालाई कसिलो गरी डोरीले बाँध्नुहुन्थ्यो, अनि चिटिक्क पारेर कैँचीमार साडी लगाउनुहुन्थ्यो। त्यो कैँचीमार साडी अनि मखमलको चौबन्दी चोलीभित्रको सुन्दर बैंस ढल्केको पटक्कै मन पर्दैनथ्यो मेरी हजुरआमालाई। त्यसैले त नाता नातिनालाई बोलाएर एउटा एउटा फुलेको सेतो कपाल उखाल्न लाउनुहुन्थ्यो। त्यही कैँचीमार गुन्यु र चौबन्दी चोलीको लोभलाग्दो बैंसमा लट्ठै हजुरबुवाको बैंस लुकाउन, हजुरआमाको बैंस लुकाउन भर्लाको पात टिपेर बुन्नुहुन्थ्यो पानी छेक्ने घुम। हजुरआमा पनि ससम्मान पातै पातको घुममा शरीर लुकाएर वर्षायाम सुकाउनुहुन्थ्यो, जिन्दगीका दुःख सुख छोप्नुहुन्थ्यो, सम्बन्धलाई पातको टपरी जस्तै गाँसेर राख्नुहुन्थ्यो। उकाली उराली गर्दै बितेका दिनहरूलाई पालाम र ख्यालीमा उतार्नुहुन्थ्यो त्यो कैँचीमार साडी र पातै पातको घुमभित्र गाउँघरको एक अनौठो आनन्द लुकेको हुन्थ्यो। उसै गरी सत्य पनि, त्यहाँ बिताइने हरेक पलमा अपनत्व भेटिन्थ्यो, आदर सत्कार मेलमिलाप हुन्थ्यो, हरेक समस्याहरूको समाधान भेटिन्थ्यो। ढुङ्गामै कोपेर भए पनि सत्य लेखिन्थ्यो। यो पनि सत्य थियो कि हामी नाता नातिनीहरू हजुरआमाको त्यही कैँचीमार गुन्यु च्यातेर उमेर नाप्दै थियौं। हामी जति जति तन्किँदै गयौं उति उति हजुरआमाको कैँचीमार गुन्यु घट्दै गयो। पुरै घटेपछि हजुरआमा लाज लुकाउन हामीलाई कुरी कुरी गर्ने हात मुठी कसेर आँखा बन्द गरी सधैँलाई टाढा टाढा जानुभयो। थ्याङ्क यू।
बडा मिठो गरी कविता सुन्नुभयो। मलाई तपाईँको यस पुस्तकमा तपाईँले लेख्नुभएको भूमिकाको पनि केही अंश वाचन गर्न मन लाग्यो, निकै मन छुने। र तपाईँको सन्दर्भ, तपाईँ कुन ठाउँबाट कसरी आइपुग्नु भयो आजसम्म, र कवि बन्दासम्मको तपाईँको सङ्घर्ष चाहिँ थोरै शब्दमा व्याख्या गर्न सकिने रहेछ। पुरै त होइन, म केही अंश वाचन गर्छु बिचबाट। त्यसैले होला बाबाको पेन्सन पाकेर घर फर्केदेखि मैले चिठी लेख्नु पनि परेन र सृष्टिको नियमलाई पालना गर्ने पालो पनि मेरै आएको रहेछ। आमाले मलाई आमा बन्न पराई घर पठाउनु भयो। एक साँझ आमा ओछ्यानमा लुकेर सुकसुक गरेर रुनु भएको देखेँ। त्यति बेलासम्म मेरी आमाको दुःख सुख बुझ्न सक्ने उमेर मेरो नभएर होला, मैले आमा रुनुको कारण खोज्दै खोजिनँ। भोलिपल्ट सबेरै हाम्रो स्कुलको मास्टर माइला दाईलाई बोलाउन पठाउनु भयो। बाहिरमा दगुर्दै गएर बोलाएर ल्यायौँ। मास्टर दाजु आएपछि साधारण कुराकानी पश्चात लजाउँदै आमाले आफ्नो पोल्टादेखि टिकटमा रोटी पिङको नक्सा भएको चिठी झिकेर पढ्न लगाउनु भयो। चिठी बाबाले पठाउनु भएको रहेछ। बाबा आर्मी हुनुभएकोले नेपालमै भए पनि धेरै टाढा टाढा सरू आउँदै जानुभएको थाहा पाएका थियौँ। उहाँ छुट्टीमा घर नआएको पनि झन्डै 2 वर्ष बितिसकेको थियो। चिठी पढ्दा पढ्दै खोइ कुन्नी किन हो आमा रुनुभयो। म सिँगान तान्दै छेउमा उभिएर सुनिरहेकी थिएँ। मास्टर दाई हिँड्ने बेलामा आमाले भन्नुभयो, माइला हेर्नुहोस् न, काकाको एउटा चिठी आयो कि तपाईँलाई दुःख दिनुपर्छ, यही भएर मैले यिनीहरूलाई स्कुल पठाउँदैछु, राम्रो पढाइदिनु होला, मेरो बिन्ती छ। आमाको त्यो भनाइले मेरो मनमा यति नराम्रो गरी घोच्यो कि बल्ल चाल पाएँ मैले अघिल्लो राति आमा रुनुको कारण। त्यो दिनदेखि म कहिले भागिनँ। हरेक दिन स्कुल गएँ। हाम्रो स्कुलको नाम श्री सेवालुङ निमावि थियो। वार्ड नम्बर 6 स्कुल जाने छात्रा म एक्लै थिएँ। दाजुभाइहरूको उलमा स्कुल जान्थेँ। मलाई आमाको औधी माया लाग्न थाल्यो। मनभित्रैबाट आमाको लागि चिठी लेख्ने र पढ्ने हुन्छु भन्ने अठोट लाग्न थाल्यो। स्कूलमा सेतो चक्र कालो खरीपाटी बाहेक केही पनि थिएन। लेख्नलाई कापी कलम केही थिएन। स्कूल पुग्ने बेलामा बाटोबाट मसिनो धुलो जामाको फेरोमा उठाएर लानुपर्थ्यो। कक्षा कोठाको बेन्चमा त्यो धुलो ओछ्याएर क ख ग लेख्नु पर्थ्यो। यसरी बिस्तारै दिनहरू बित्दै गए। म पनि स्कूलमा राम्रो हुँदै गएँ। हामीले दसैँ तिहारमा नाचेर पैसा बटुल्यौँ अनि हार्मोनियम र मादल किन्यौँ। देशमा पनि बिस्तारै विकास हुँदै गयो। थाहै नपाई खाली पानामा सिसा कलमले लेख्ने भयौँ हामी। आमा पनि रुन छाडिसक्नु भएको थियो किनकि म कक्षा दुईदेखि नै लटरपटर कोर्दै मेटाउँदै चिठी लेख्ने भइसकेकी थिएँ। घरमा बाजे अङ्ग्रेज र इन्डिया नाछुटीको लाउरी हवलदार पेन्सिनर हुनुहुन्थ्यो। उहाँ आफ्नो अगाडि उभ्याएर किताबको एउटा पाठ पुरै पढ्न लाउनुहुन्थ्यो अनि भन्नुहुन्थ्यो ठूलो स्वरमा स्याबास। बाहिर म खुसी भएर उहाँको काखमा बस्थ्यौँ अनि दुवैले एउटा एउटा गालामा मही खान्थ्यौँ। बडा रमाइलो गरी तपाईँले आफ्नो बचपनको कुरा लेख्नु भएको रहेछ। चिठी लेख्ने बेलासम्मको सिलसिलाका कुरा त यहाँबाट आयो। योभन्दा अगाडि तपाईँले पढाइ आफ्नो जारी राख्न पाउनु भयो कि पाउनु भएन? कहाँसम्म राख्नुभयो?
हजुर, योभन्दा पछाडि चाहिँ 2042 सालमा हजुरबा बित्नुभयो। त्यसपछि हजुरआमालाई चाहिँ अब गाउँमा पहाडमा एक्लै हुन्छ भनेर काका बाबाहरूले पल्टनबाट आएर घर बनाउनु भएको थियो। धरानतिरै झार्नुभयो उहाँलाई। त्यस पछाडि चाहिँ म निरन्तर तराईतिर धरान झरेर मैले पढेँ। 47 सालको एसएलसी हो मेरो, धरानमै पढेँ पछाडि चाहिँ।
त्यसपछि उच्च शिक्षा गर्न पाउनुभयो?
पाइन, एसएलसी मात्र हो मेरो चाहिँ।
बिहा
भइहाल्यो मेरो, होइन? बिहा भएपछि एसएलसी दिएर बसेको समयमै रिजल्ट नै नआए, मेरो मगनी भयो, बिहा भयो है। त्यस पछाडि चाहिँ म मेची क्याम्पस भद्रपुर जोइन चाहिँ गरेँ तर मैले पढ्न पाइनँ। बच्चाहरू भइहाल्यो, त्यस पछाडि हाम्रो अब बच्चाहरू भइसकेपछि हङकङ गयौँ। त्यतिकै पछि पढ्नै पढ्ने भन्दा भन्दै यत्रो समय बित्यो भनौँ न।
तर राम्रो लेख्नु भएको छ कविताहरू। तपाईँको पढाइ र कवितासँग जोड्न पनि मिल्दैन, होइन? ठिकै छ, मैले यो प्रसङ्गलाई फेरि रोकेँ। तपाईँले अर्को कविता तयार गर्नुभएको जस्तो लाग्यो।
हजुर, म एउटा कविता यो वाचन गर्न चाहन्छु, छोटो छ कविता। यो चाहिँ त्रासमा जिन्दगी, यो कविता चाहिँ त्यो एनआरएन विश्व एनआरएनले डायस्पोरामा अङ्ग्रेजी अनुवाद भइसकेको छ यो कविता, त्यो बुकमा पनि पढ्न पाइन्छ। त्रासमा जिन्दगी, यो चाहिँ भूकम्पकै समयमा लेखेको। सपना राम्रो भएन अझै, मनबाट डर गएन अझै। सपना राम्रो भएन अझै, मनबाट डर गएन अझै। कहाँ छन्, के गर्दैछन् आफन्त, सम्झेर निन्द लागेन अझै। कुन बेला आउँछ भुइँचालो फेरि, कसैलाई थाहा भएन अझै। धेरै नै कापेछ काठमाडौँ सहर, ढलेको धरारा उठेन अझै। हराएको छोरो नभेटेपछि बेहोस आमा बिउजिनन् अझै। आमाको पुकार नसुनेर होला धरतीले काप्न छडेन अझै। सन्तानको चिन्ता लागेरै होला बगेको आँसु रोकिएन अझै। भूकम्पसँगै ढलेको घरको झझल्को आउन छाडेन अझै। अशान्ति हुन्छ सोचेर मलाई, यो मनको त्रास घटेन अझै। कहिलेसम्म हो दुःख खप्ने, कसैलाई थाहा भएन अझै। कहिलेसम्म हो दुःख खप्ने, कसैलाई थाहा भएन अझै। सपना राम्रो भएन अझै, मनबाट डर गएन अझै। थ्याङ्क यू।
कविता चाहिँ कस्तो बेलामा बढी लेख्नुहुन्छ, कुन समयमा फुर्छ, भ्याउनुहुन्छ टाइमहरू लेख्नलाई?
हजुर, विदेश बसेर समय चाहिँ म्यानेज गर्न एकदमै गाह्रो छ है। अब भनेको टाइममा पुग्नुपर्छ काममा। अब काममा 15-20 मिनट मात्र ढिलो भयो भने पनि आधी घन्टाको पैसा काटिदिने सिस्टमहरू हुन्छ होइन कम्पनीहरूमा। गर्दा एकदम गाह्रो छ समय म्यानेज गर्नु त। तर म धेरै जस्तो फुर्सदमा लेख्छु भनेर बस्दा चाहिँ लेख्न सक्दिनँ। एकदमै बिजी भएको टाइममा होइन, जेब्रा क्रसिङ गरिरहेको बेला, रोडमा हिँडिरहेको बेला, अनि काम गरिरहेको बेला, असिन पसिन भइरहेको बेला फुर्छ है। अनि एकछिन टोइलेट जाने बहाना गऱ्यो, टोइलेटमा गयो। अहिले त अब होइन, अब सजिलो छ, कपी कलम बोकेर हिँड्नु परेन, मोबाइलमै टाइप गर्छु राख्छु। अनि हल्का सच्याउनु परे सच्याउँछु, नत्र भने म एकचोटिमै कम्प्लिट गर्छु। फेरि लेख्न मलाई अल्छी लाग्छ कि अनि बजार डुलिरहेको बेला सपिङ गर्दा गर्दै त्यहाँ बिसाएर एकछिन उभेर त्यहीँ लेख्छु।
बडा रमाइलोसँग फुर्दो रहेछ। तपाईँले अघि भन्नुभयो अनलाइन रेडियोहरू सुन्छु, त्यहाँबाट मैले यो गर्छु, तर मेरो खासै साहित्यिक सङ्गत चाहिँ छैन भन्नुभयो। तर लेखिसकेपछि कविलाई चाहिँ कल्ला सुनाऊ भइरहेको हुन्छ कि?
हजुर,
प्राय कविहरूको अनुभव त्यस्तो छ। तपाईँले घरमा आफ्नो परिवारभित्र सुनाउनुहुन्छ कि सुनाउनुहुन्न?
हजुर, म त्यस्तो वातावरण पनि छैन मेरो घरमा चाहिँ। मेरो श्रीमान अब त्यति उहाँलाई साहित्य रुचि छैन, उहाँ चाहिँ अलिकति राजनीति लगायत अब सङ्घ संस्थातिर आबद्ध हुनुहुन्छ। उहाँ अहिले एनआरएन युकेको महासचिव हुनुहुन्छ, पहिला धेरै सङ्घ संस्थादेखि आबद्ध हुँदै आउनुभएको हो। मैले सुनाउन कसैलाई पाउँदिनँ भन्दाखेरि एकजना मेरो साथी छ, भावना परिष्कृत सुनवार, उहाँलाई म फोन मार्फत कहिलेकाहीँ सुनाउँछु। त्यो उहाँ पनि बिजी हुन्छ, कहिलेकाहीँ हो त्यो, नत्र भने चाहिँ म लेख्नै राख्ने अनि कोही कोही बेला छोटो छोटो फेसबुकमा यसो पोस्ट गर्ने, त्यति नै हो मेरो चाहिँ
छोटो छोटो फेसबुकमा प्रतिक्रिया आउँछन् होला नि त्यो कमेन्टहरूमा
एकदम प्रतिक्रिया चाहिँ एकदमै राम्रै आउँछ फेसबुकमा होइन अब सकारात्मक होइन नकारात्मक चाहिँ अहिलेसम्म केही पाएकी छैन सकारात्मक नै आएको छ म चाहिँ कहिलेकाहीँ नकारात्मक पनि आओस् भन्ने चाहन्छु कि किनभने सुधार्ने मौका पाइन्छ नि त होइन
साहित्यले त्यसै सामाजिक सञ्जालमा पनि दोष दियो साथीहरू दियो धेरै
एकदमै एकदमै सामाजिक सञ्जालले धेरै कुरा सिकाएको जस्तो लाग्छ मलाई चाहिँ फेसबुक चाहिँ मैले चलाउन थालेपछि धेरै कुरा सिकेको जस्तो लाग्छ अनि प्लस अब होइन रेडियो एफएमहरू चाहिँ म कन्टिन्यू सुन्छु काम गरिराख्दा पनि म हेडफोन हालेर फोन यस्तोमा राखेर काम गरिरहेको हुन्छु होइन अनि एकदमै अब होइन अहिलेको एफएमहरूले सामाजिक सञ्जालहरूले विभिन्न साहित्यिक वेबहरूले होइन सिकाउँछ तर साह्रै पढेर बस्ने फुर्सद चाहिँ हुँदैन मैले जति पनि साहित्य विधाहरू मैले पढिसकेको छु किताबहरू सबै उज्यालो 90 नेटवर्कले प्रसार गरेको चाहिँ जम्मै पढिसकेको छु तर अनलाइनबाटै अब सुनेर भनौँ न एकदम खुसी लाग्छ हजुरलाई धेरै धन्यवाद
अब कुन सुनाउनुहुन्छ कविताहरूको
एउटा छ यहाँ प्रेम पत्र पठाउँदैछु भन्ने किन यो चिठी पत्रको एकदम लोप भएको हुनाले मैले यसलाई अगाडि ल्याउन खोजेको छु होइन मेरो शीर्षक छ प्रेम पत्र पठाउँदैछु मिलनको उत्कृष्ट अभिलाषामा प्रफुल्लित यो मन अन्तर हृदयका भावनाहरू बटुली तिम्रो अविरल सम्झनामा प्रेम पत्र लेख्दैछु शब्दहरू डोड्याउँदैछु तर यी शब्दहरू केलाउँदा केलाउँदै मेरो जीवन जस्तै मेटिन्छन् कहिले मसीसँगै च्यातिन्छन् कहिले कागजसँगै मर्दै जन्मदै गर्छन् यी शब्दहरू कागजका धर्सा धर्साहरूमा मसीका थोपा थोपाहरूमा त्यसैले कसैको बर्खी र कसैको न्वारन गर्दै कसैलाई मेट्दै र कसैलाई सजाउँदै प्रेम पत्र लेख्दैछु तिमीलाई हामी बीचको अविरल सम्झना बटुली प्रफुल्लित यो मन भित्रका मायाहरू हाम्रो यो प्रेम पत्रभित्र समेटेर पठाउँदैछु तिमीलाई तिमी म र यी भावनाहरू समेटिएका यी शब्दहरूबाट सजिएका यी प्रेम पत्र हाम्रा मिलनका घडीहरूमा सायद हराइरहेका हुन्छन् बिलाइरहेका हुन्छन् त्यसैले त तिमी टाढा भइदिँदा यी शब्दहरूमा तिमीलाई पाएकी हुन्छु अनि त पग्लिएर यी शब्दहरू तिम्रो र मेरो नाम अङ्कित गर्दै भाव विहोर यी शब्दहरू रित्तो कागजका पानाहरूमा छापिन्छन् भरिन्छन् जहाँ तिमी हुन्छौ म पनि हुन्छु अनि प्रगाढ हाम्रो माया पनि हुन्छ त्यसैले त आज मायालु शब्दहरूलाई प्रेम पत्र थानी पठाउँदैछु तिमीलाई हो प्रेम पत्र पठाउँदैछु तिमीलाई थ्याङ्क यू
कवि जानु काम माङलिङ देन शिविरमय स्वर कविता संग्रहबाट आज एकल कविता वाचनमा हामीलाई कविता सुनाइरहनु भएको छ तपाईँलाई कवितामा चाहिँ कसको प्रभाव छ जानुजी
कवितामा त म चाहिँ अब खोइ सबैको
प्रायः कस कसको पढ्नुहुन्छ अथवा सुन्नुहुन्छ
प्राय म हङकङमा हुनुहुन्छ हाम्रो देश सुब्बा उहाँको पनि मनपर्छ मलाई उहाँको पनि धेरै तर मैले किताबै पढ्ने उहाँको कविता सङ्ग्रह नै पढ्ने अवसर मैले पाएको छैन तर उहाँले जति पनि अनलाइनतिर पोस्ट गर्नुहुन्छ राख्नुहुन्छ ती पढ्छु होइन अनि यहाँबाट प्रसार हुने कविहरूकै हो धेरै चाहिँ मैले सुन्छु होइन अनि निलम निहारिका हुनुहुन्छ नि
निलम
कार्की निहारिका उहाँको चाहिँ कथा कविता हरेक मलाई मनपर्छ अनि बिमला तुम्खेवाको पनि मनपर्छ अनि बिना थिङ तामाङको मनपर्छ अनि धेरै हुनुहुन्छ पुरानो त अब अभियसली त्यो सबैको मनपर्छ मलाई नयाँ चाहिँ अब उहाँहरूको मनपर्छ
अब कुन कविता सुनाउनुहुन्छ
एउटा दौडिरहने मन भन्ने सुनौ कि जस्तो लाग्यो
हामीसँग समय कम छ अब
यो छोटै
एउटा सुनौ त्यसपछि हामी बिदा माग्छौं
हजुर थ्याङ्क यू सो मच छोटै छ यो दौडिरहने मन विश्वासमै बाँधिराखौँ भन्छु यो भावनालाई तर पल पलमै भत्किन्छन् चाहनाहरू छिनछिनमै बदलिन्छन् सपनाहरू त्यसैले होला बितेका पलहरूसँग सङ्ग्राम गरिरहन्छ व्यर्थै यो मन विपनीमा चलाएका कदमहरू अवरुद्ध हुँदा प्रायश्चितताले पिरोलिन्छ मुटु आवेशमा भावशून्य भएर सोच्छु नतुहिएर चुपचाप उभिदिए हुन्थ्यो आस्था हिमाल झैँ निश्चल अनि अटल भएर झुल्के घामका किरणहरूमा उषाका लालीहरूमा हावाका झोकाहरूमा नउडेर चुपचाप थामिदिए हुन्थ्यो यो मन सागरका ज्वारभाटाहरूमा नदीका लहरहरूमा नबगेर चुपचाप अडिदिए हुन्थ्यो यो मन बरु पहाड झैँ अटल तराई झैँ विशाल पर्वत झैँ सुन्दर भई उभिदिए हुन्थ्यो बसिदिए हुन्थ्यो झुपडीका मुहारहरूमा गाउँबेसीका स्वाभिमानहरूमा त्यहाँ फुल्ने बुक्कीका फूलहरूमा तर दौडिरहन्छन् समय र परिवर्तनको घडीमा, त्यसैले त प्रत्येक बिहानीको आगमनसँगै असीमित आशाहरू अंगालेर हरदम छातीबाट विरक्तिएर दौडिदिन्छ यो मन, जहाँ जति दौडे पनि नथाक्ने त रहेछ यो मन। थ्याङ्क यू।
अब हामीले कविता वाचनको क्रमलाई छोट्याउँछौँ। तपाईँले सामाजिक सञ्जालबाट धेरै सिक्नुभएको बुझेँ मैले आजको कुराकानीको क्रममा। तपाईँलाई सामाजिक सञ्जालमा कसैले भेट्न खोज्नुभयो भने कसरी भेट्ने?
हजुर, थ्याङ्क यू सो मच। सामाजिक सञ्जालमा मलाई भेट्नु खोज्यो भने सजिलो छ, मेरो नाम यही जानु काम्बाङ लिङ्कडेन नै छ, फेसबुक, यसरी भेट्न सकिन्छ। र त्यसै गरी इमेल चाहिँ सुक्कु sukukambangg@gmail.com सजिलो छ। अनि म हजुर सकिन्छ, म चाहिँ युके बेलायतमा बस्छु, बेलायतमा अब नेट एकदम फ्री भएको हुनाले एनी टाइम म अनलाइन नै हुन्छु प्राय।
हस् जानुजी, तपाईँ नेपाल आउनुभएको बेलामा हामीले तपाईँको यो कार्यक्रम प्रस्तुत गर्न पायौँ, धेरै धेरै धन्यवाद। र तपाईँको कलमहरू अझ निरन्तर राम्रोसँग अगाडि बढुन् भन्ने साधुवाद।
हजुर, थ्याङ्क यू सो मच हजुरलाई। म त एकदम खुसी लागेको छ, सपना जस्तो लागेको छ हजुरको आज यो हर्स सिटमा बसेर हजुरसँग यसरी कुराकानी गर्न पाउँदा, कविता वाचन गर्न पाउँदा। म विश्वभरि छरिएर रहेका सम्पूर्ण यो रेडियो लिसनरहरूलाई, होइन, 90 नेटवर्कको फ्यानहरूलाई सबैलाई म हार्दिक न्यानो अभिवादन भन्दै निरन्तर सुनिरहनुहोला, हामी एकअर्कामा साथै रहौँ भन्न चाहन्छु। धन्यवाद।
हस् त, कार्यक्रम एकल कविता वाचनबाट आजका अतिथि कवयित्री जानु काम्बाङ लिङ्गदेनसँगै प्राविधिक साथी सशेन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरे पनि विदा हुन्छौं। अर्को साता अर्को कविका साथ उपस्थित हुनेछौं। तबसम्मको लागि नमस्कार, शुभरात्री।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन।